Okay, we're going to teach on how to study the Bible.
हामी चाहिँ बाइबल कसरी अध्ययन गर्ने भन्ने विषयमा चाहिँ सिकाउने छौ.
I'm very happy for these truths.
म यी सत्यताहरुको निम्ति चाहिँ ज्यादै खुसी छु.
When I was a new Christian, I was very confused.
म नयाँ क्रिश्चियन हुँदाखेरि म एकदम अलमलमा थिएँ.
And I was led to Christ by a Pentecostal man.
एकजना पेन्टेकोस्टल व्यक्तिद्वारा म चाहिँ ख्रीष्टमा डोर्याइएको हुँ.
And then the day after I was converted, we went separate ways.
अनि मैले मुक्ति पाएको दिनपछि समयपछि हामी चाहिँ आफ्नो बाटो लाग्यौं.
And I began to try to find a church.
अनि मैले चाहिँ एउटा मण्डली खोज्ने प्रयास गर्न थालेँ.
And so I went to Pentecostal churches.
अनि म चाहिँ पेन्टेकोस्टल मण्डलीहरूमा गएँ.
And I studied some Seventh-day Adventist books.
अनि म चाहिँ Seventh-day Adventistको केही किताबहरू पनि अध्ययन गरेँ.
And I listened to a preacher named Herbert Armstrong.
अनि एकजना हर्बर्ट आर्मस्ट्रङ नामको प्रचारकको प्रचारहरू पनि सुन्ने गरेँ.
And I visited different churches.
विभिन्न मण्डलीहरूमा म गएँ पनि.
They all use the Bible.
तिनीहरू सबैले बाइबल प्रयोग गर्छन्.
And they all claim to have the truth.
अनि तिनीहरू सबैले चाहिँ हामीसँग सत्य छ नै भन्छन्.
I was confused.
म त अलमल भएँ.
And so I was praying that God would help me understand the Bible.
अनि त्यसैले म चाहिँ प्रार्थना गरिराख्नु परमेश्वरसित मलाई चाहिँ बाइबल बुझ्न मद्दत गर्नुहोस् भन्दै.
And so I'm very happy for these truths.
त्यसैले यी सत्यताहरूको निम्ति म एकदम खुसी छु.
These are the truths that helped me as a young Christian.
म एउटा नयाँ क्रिश्चियन हुँदाखेरि यिनै सत्यताहरूले मलाई चाहिँ मद्दत गरेका हुन्.
And these are the truths that helped me today.
अनि आज पनि यिनै सत्यताहरूले मलाई 40 वर्षपछि पनि मलाई मद्दत गर्दैछ.
And so our outline is three major sections.
अनि हाम्रो अध्ययनको रूपरेखामा चाहिँ तीनवटा मुख्य खण्डहरू छन्.
The requirements, spiritual requirements for Bible study.
पहिलो चाहिँ बाइबल अध्ययन गर्नको लागि आत्मिक आवश्यकताहरू के हुन्.
And how to have a daily Bible study.
दोस्रोमा चाहिँ कसरी दैनिक बाइबल अध्ययन कायम गर्ने.
And then the rules for Bible interpretation.
तेस्रो चाहिँ बाइबल को अर्थ खुलाउनको लागि नियमहरू के हुन्.
Those three major sections, but by way of introduction, I want us to look at two major verses.
अब मुख्य खण्डहरू चाहिँ तिनै हुन्, तर परिचयात्मक बुनाको रूपमा चाहिँ दुईटा खण्डहरू चाहिँ हामी हेर्न चाहन्छौँ.
Acts 17:11.
रेड 17:11.
What is it? I need a book or something. Oh, give me that Bible up there. The finger. Okay. It's kind of tacky, isn't it? Okay. All right. So Acts 17:11.
Is it a page? 17:11.
The Bereans, these were more noble than those in Thessalonica, in that they received the word with all readiness of mind, and searched the scriptures daily whether those things were so.
यिनीहरू चाहिँ ती थेस्लोनिकामा हुनेहरूभन्दा उत्तम रहेछन्, किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्र शास्त्रहरूमा खोजी गर्दथे.
And he's talking about those in Berea.
यो चाहिँ बेरियामा भएकाहरूको कुरा गरिएको हो.
In Berea, the Jews would not listen.
बेरियामा यहुदीहरूले चाहिँ सुन्न मानेन.
But he, I'm sorry, did I say Berea?
Yeah.
I'm sorry. In Thessalonica, before this, they were in Thessalonica.
यहाँ आइपुग्नुभन्दा अगाडि उनीहरू चाहिँ थेसलोनिकामा थिए.
And the Jews would not listen there.
अनि त्यहाँका यहुदीहरूले चाहिँ सुन्न मानेनन्.
And they stirred up trouble against the preachers.
अनि प्रचारकहरूको विरुद्धमा चाहिँ हुलदंगा मच्याउन खोजे.
But now they came to Berea and the people's attitude was different.
अब चाहिँ उनीहरू बेरियामा आएका छन् र यहाँका मानिसहरूको मनोभाव फरक छ.
And God commends these Bereans. They are a good example for us.
अनि परमेश्वरले चाहिँ यी बेरियालीहरूलाई चाहिँ प्रशंसा गर्नुभएको छ. उनीहरू चाहिँ हाम्रो निम्ति नमुना हुन्.
They received God's word with readiness of mind.
उनीहरूले परमेश्वरको वचन मनको तयारी साथ ग्रहण गरे.
They believed God had spoken.
परमेश्वरले बोल्नु भएको हो भनेर उनीहरूले विश्वास गरे.
And they wanted to know, what is he saying?
अनि परमेश्वरले के भन्नुभएको छ त भन्ने कुरा चाहिँ उनीहरू जान्न चाहे.
Their minds were not closed.
उनीहरूको मनहरू चाहिँ बन्द थिएन.
They wanted to know the truth.
उनीहरू सत्य जान्न चाहन्थे.
And they searched the scriptures daily.
अनि उनीहरूले दिनहुँ पवित्र शास्त्रमा खोजी गरे.
So they were eager.
त्यसैले उनीहरू चाहिँ एकदम इच्छुक थिए.
And they had persistence.
अनि उनीहरू चाहिँ लागि रहने खालका थिए.
They were willing to study day after day.
अनि उनीहरू चाहिँ दिन दिन पछि नै उनीहरू अध्ययन गर्नको लागि चाहिँ इच्छुक थिए.
That's an example for us.
त्यो चाहिँ हाम्रो लागि नमुना हो.
Daily study.
दैनिक अध्ययन गर्नु.
Many people come to our church and they say they are interested.
धेरै जनाहरू मण्डलीमा आउँछन् र उनीहरू भन्छन् हामी पनि सत्यमा चासो राख्ने व्यक्ति हौ भन्छन्.
And they're there for a little while and they quit.
अनि उनीहरू थोरै समयलाई आउँछन् त्यसपछि उनीहरू आउन छाड्छन्.
These people were persistent.
तर यी व्यक्तिहरू चाहिँ उनीहरू लागिरहे.
And we see that they tested everything by the scriptures.
साथै उनीहरूले चाहिँ सबै कुरालाई पवित्र शास्त्रद्वारा जाँच गर्दथे भन्ने कुरा पनि देख्छौं.
And they did not test by their own thinking.
उनीहरूको आफ्नै विचारले नै त्यो जाँच गर्ने काम गरेनन्.
They did not test by their emotions.
उनीहरूले आफ्नो भावनाको आधारमा पनि जाँच गर्ने काम गरेनन्.
But they tested by the scriptures.
तर उनीहरूले यो जाँच्ने काम चाहिँ पवित्र शास्त्रद्वारा गरे.
They were not gullible.
उनीहरू चाहिँ सजिलै झुक्क्याउन सकिने खालका थिएनन्.
In Proverbs 14:15,
उपदेश 14 को 15 पदमा चाहिँ हेर्नुस्.
The simple believes every word, but the prudent man looks well to his going.
बोधो मान्छेले हरेक कुरा विश्वास गर्छ तर समझदार मानिसले आफ्नो पाइलामा ध्यान दिन्छ.
So the simple, whatever he hears, he believes.
त्यसैले एउटा बोधो मान्छे त्यो हो जसले चाहिँ जे सुन्छ त्यो विश्वास गर्छ.
And he goes to church and he just believes.
अनि ऊ चाहिँ चर्चमा जान्छ अनि उसले त्यतिकै विश्वास गर्छ.
But that is not the wise way.
तर त्यो चाहिँ बुद्धिमानी तरिका होइन.
Jesus warned there will be many false teachers.
यीशुले चेतावनी दिनुभएको थियो धेरै जना झुटा शिक्षकहरू त्यहाँ हुनेछन् भनेर.
And so we cannot just believe, we must test everything by the scriptures.
त्यसैले हामीले चाहिँ त्यतिकै विश्वास गर्ने गर्नु हुँदैन. हामीले चाहिँ हरेक कुरालाई पवित्र शास्त्रद्वारा जाँच्ने काम गर्नुपर्छ.
So these Bereans are example.
त्यसैले यी बेरियालीहरू चाहिँ हाम्रो निम्ति नमुना हुन्.
And then 2 Timothy 2:15.
अर्को खण्ड चाहिँ दोस्रो तिमोथी 2:15 पदमा. आफूलाई परमेश्वर कहाँ ग्रहण योग्य तुल्याउने प्रयत्न गर. एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तो जसले सत्यको वचन ठिक ठिकसँग छुट्याउँछ. यदि हामी बढ्दो चाँडो गइरहेछौँ भने चाहिँ हामीलाई भन्नुभयो भने चाहिँ कस्तो छ अहिले स्पिड?
You have to be able to write things, you have to be able to look at the passage.
And he said, alikadi, it's a little fast.
All right, so 2
Timothy 2:15.
We see that the Bible is the word of truth.
Yeah, hami dekhchau ki Bible chai satya ko bachan ho.
The Bible claims to be the word of God.
बाइबलले आफू परमेश्वरकै वचन भएको दावी गर्दछ.
And if it is not, then it is a lie.
अनि यदि त्यसो होइन भने त्यो चाहिँ एउटा झुट कुरा हो.
Jesus claimed to be the son of God.
यीशुले आफू परमेश्वरको पुत्र भएको दावी गर्नुभयो.
And if it is not, then he is a liar.
यदि उहाँ त्यसो हुनुहुन्न भने चाहिँ उहाँ चाहिँ एउटा झुटो व्यक्ति हुन्छ.
Or deceived.
अथवा आफै भ्रमित व्यक्ति हुनुपर्छ.
That's the way it is with the Bible.
बाइबलको सवालमा पनि यही कुरा साँचो हुन्छ.
Thousands of times the Bible says, God says.
हजारौं पटक बाइबलमा उल्लेखित छ परमेश्वरले भन्नुभएको छ.
And so, it is the word of God. Jesus said it is the word of God.
यीशुले यो चाहिँ परमेश्वरको वचन हो भन्नुभयो.
Word of truth.
सत्यको वचन.
And we must not allow anyone to cause us to doubt the Bible.
अनि हामीले कसैले पनि हामीलाई परमेश्वरको वचनमाथि शंका उब्जाउन दिनु हुँदैन.
There's a great attack today on the Bible.
आज बाइबलमाथि भयंकर आक्रमण चलिरहेको छ.
Even by Christians who call.
कथित क्रिश्चियनहरूद्वारा समेत.
And so we must keep our confidence in God's word.
त्यसैले परमेश्वरको वचनमाथि हाम्रो निर्धक्कतालाई चाहिँ कायम राख्नु पर्छ.
That's what Paul taught Timothy.
पावलले तिमोथीलाई यही कुरा बताएको थिए भनेका थिए.
He taught him that the scripture is the word of truth.
उनलाई पावलले यो सिकाए कि पवित्र शास्त्र चाहिँ सत्यको वचन हो भनेर.
And we are to labor in the study of God's word.
अनि हामी परमेश्वरको वचन अध्ययन गर्नमा चाहिँ हामी परिश्रमी हुनु पर्छ.
This is talking about studying. It's talking about a book, the Bible.
यहाँ चाहिँ परमेश्वरको वचन अध्ययन गर्ने विषयमा कुरा गर्दैछ, एउटा किताब अर्थात बाइबल.
But it's talking about working hard.
तर साथै यसमा चाहिँ परिश्रम गर्ने भन्ने कुराको चाहिँ यहाँ बयान हुँदैछ.
Lazy person will never learn the Bible very well.
र अल्छी व्यक्तिले चाहिँ कहिले पनि राम्ररी बाइबल सिक्ने छैन.
We see here that we're going to give account to God for this.
अनि हामी यहाँ देख्छौँ कि ती व्यक्तिहरूले चाहिँ एक दिन परमेश्वरको सामु यसको लेखा बुझाउनु पर्ने हुन्छ.
Paul said, study to show yourself approved unto God.
पावलले भने आफूलाई परमेश्वर कहाँ ग्रहण योग्य तुल्याउने प्रयत्न गर.
And so, God is looking at these things in our Christian life.
त्यसैले क्रिश्चियन जीवनमा, हाम्रो क्रिश्चियन जीवनमा परमेश्वरले यी कुराहरू चाहिँ हेरिरहनु भएको छ.
And when will we see what God thinks about these things?
अनि परमेश्वरले यी कुराहरूको बारेमा के विचार राख्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले कहिले देख्छौँ त?
The Bible says there is a judgment seat of Christ.
बाइबलले बताउँछ ख्रीष्टको न्यायसनको एक दिन हुनेछ.
And so all of these things we have to give account.
त्यसैले यी सबै कुराहरूको एक दिन हामीले लेखा दिनुपर्ने हुन्छ.
I know personally about two men who learned to read after they came to Christ.
मैले चाहिँ दुईजना व्यक्तिहरूलाई चाहिँ व्यक्तिगत रूपमै चिनेको छु जसले चाहिँ ख्रीष्टमा आइसक्नु भएपछि मात्र पढ्न सिक्नु भएको हो.
After they were older.
उहाँहरू उमेरदार भइसक्नु भइसकेपछिको कुरा हो.
And I read about one man who was in a fire.
एकजना व्यक्तिको बारेमा मैले पढेको थिएँ जो चाहिँ आगलागीमा पर्नु भएको थियो.
And so he couldn't see.
फलस्वरूप उहाँले आँखाले देख्न सक्नु भएन.
Could not read.
पढ्न त सक्नु भएन.
And he could not, and his hands were burned badly.
अनि उहाँको हातहरू चाहिँ आगोले यसरी नष्ट भए.
So he could not read like a blind man, Braille.
त्यसैले एउटा अन्ध मान्छेले जस्तै ब्रेल अक्षर छामेर पढ्न सक्ने अवस्था पनि भएन त्यहाँ.
Because he could not feel the raised letters.
किनभने चाहिँ त्यो अन्ध मानिसको किताबमा हुने चाहिँ उठाइएका त्यो भागहरू चाहिँ औँलाले छामेर छाम्न नसक्ने भए.
What did he do? He wanted to read God's word.
तर उनले के गरे? ऊ चाहिँ परमेश्वरको वचन पढ्न चाहन्थे.
So he learned to read with his tongue, the Braille.
अनि उनले चाहिँ त्यो ब्रेल अक्षरहरूलाई चाहिँ जिब्रोले पढ्न सिके.
He had a strong desire.
उनको एकदम तीव्र इच्छा थियो.
So people use excuses for everything.
अब तर मानिसहरूले चाहिँ जेको लागि पनि बहाना बनाउने गर्छन्.
And but when we have a hunger, when we have a strong desire, we find a way.
तर जब हामीलाई तृष्णा हुन्छ र प्रबल इच्छा हुन्छ हामी चाहिँ उपाय केही न केही खोज्छौँ.
So we give account for our Bible study.
त्यसैले हामीले बाइबल अध्ययन कसरी गर्यौं यसको लेखा चाहिँ एक दिन दिनुपर्ने छ.
And this is a promise that we can understand the Bible.
अनि साथै यो चाहिँ एउटा यस्तो प्रतिज्ञा हो जसले हामीलाई भन्छ कि हामीले बाइबल बुझ्न सक्छौँ भनेर.
Today the ecumenical thinking is the main thinking.
अहिले चाहिँ जताततै यो एकतावादी विचारधारा मुख्य विचारधारा भएको छ.
And they don't like you to be strong about one particular doctrine.
अनि उनीहरु चाहिँ कुनै एउटा निश्चित शिक्षाको बारेमा चाहिँ एकदम बलियो साथ त्यसलाई चाहिँ अडान लिएको चाहिँ मन पराउँदैन.
Because it is divisive.
किनभने त्यसले विभाजन ल्याउँछ.
And also they say, well, you cannot be sure, you know, that you're right, everybody's wrong.
साथै उनीहरु चाहिँ के भन्छन् भने त्यो त्यस्तरी निश्चित हामी हुन सक्दैनौ, किटान गर्न सक्दैन. सायद ठीक होला सक्छ तपाईं, सायद तपाईं गलत पनि हुन सक्छ.
One day I was talking about Bible prophecy with a preacher in Nepal.
नेपालको एकजना प्रचारकसित चाहिँ मैले बाइबल अगमबाणी सम्बन्धी चाहिँ कुरा गर्दै थिएँ.
And he was saying, I think it should be interpreted spiritually, allegorically.
अनि उनले चाहिँ मलाई भने यो त्यस कुरालाई चाहिँ हामीले चाहिँ एउटा लाक्षणिक हिसाबले आत्मिकीकरण गरेर चाहिँ त्यसको व्याख्या गर्नुपर्छ भन्ने जस्तो उनले विचार दिए.
And I refused to agree with that.
अनि उनसँग सहमत हुनलाई मैले चाहिँ पुरै इन्कार गरेँ.
And he said, you are either,
अनि
either the most stubborn man in the world or you are a prophet.
अनि उनले चाहिँ मलाई भने तपाईँ त कि त यो संसारकै सबभन्दा ढिपी गर्ने व्यक्ति हो एकातिर, कि त तपाईँ परमेश्वरकै अगमवक्ता हो.
I'm neither one.
म ती दुवै होइन.
I have studied the Bible, I have prayed.
मैले बाइबल अध्ययन गरेको छु, मैले प्रार्थना गरेको छु.
I have sought God, I have asked God to help me.
मैले परमेश्वरको खोजी गरेको छु, मलाई सहायता गर्नुहोस्
भनेर. I have trusted his promises.
उहाँको प्रतिज्ञाहरूमाथि भरोसा गरेको छु.
And I believe I know the truth.
अनि मैले सत्य जानेको छु भन्ने मलाई विश्वास छ.
Jesus gave two wonderful promises about this.
यस बारेमा चाहिँ येशूले दुईटा सुन्दर प्रतिज्ञाहरू दिनुभएको छ.
John 7:17. And John 8:31-32. Jesus said, we can know the truth.
हामीले सत्य जान्न सक्छौँ भनेर येशूले भन्नुभयो.
And he said, we have to do two things.
अनि हामीले चाहिँ दुईटा कुरा गर्नुपर्छ भनेर उहाँले भन्नुभयो.
Let's start with John 8:31-32.
हामी सुरुमा चाहिँ John 8:31-32 पढौँ. तब येशूले आफूलाई विश्वास गर्ने ती यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा लागिरह्यो भने तिमीहरू साँच्चै मेरा चेला हौ, अनि तिमीहरूले सत्यलाई जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र गराउनेछ.
So, if we continue in the word of Christ, in my word.
यदि हामी ख्रिस्टको वचनमा लागिरह्यौँ भने, जसरी उहाँले चाहिँ मेरो वचनमा लागिरह्यौँ भने भन्नुभएको छ.
So to continue means to keep going, means to keep studying.
त्यसैले लागिरहनु भनेको चाहिँ हामीले अध्ययन गरिरहनु, त्यसमा अगाडि बढिरहनु भन्ने हुन्छ.
And by that means we show that we're the true disciple.
त्यसैद्वारा हामी चाहिँ साँचो चेला हौ भन्ने कुरा प्रकट गर्नेछौँ.
And we will know the truth.
अनि हामीले सत्य जान्ने छौँ नै.
And then in John 7:17.
अनि John 7:17 चाहिँ.
And so when I was a young Christian, I decided that's what I want to do.
म नयाँ क्रिस्चियन हुँदाखेरि चाहिँ त्यसैले मैले चाहिँ त्यही कुरा गर्न चाहन्छु भनेर मैले चाहना गरेँ.
I want to continue. I want to keep on learning God's word and obeying God's word.
म चाहिँ लागिरहन चाहन्छु, अनि म चाहिँ परमेश्वरको वचन पालन गरिरहन सिकिरहन चाहन्छु.
Because Jesus said here we have to do his will.
किनभने येशूले यहाँ चाहिँ भन्नुभयो कि हामीले उहाँको इच्छा पालन गर्नुपर्छ. यदि कसैले उहाँको इच्छा पालन गर्न चाहन्छ भने यस शिक्षाको विषयमा यो चाहिँ परमेश्वरबाटकै हो कि म आफ्नै पट्टिबाट बोल्दछु, सो उसले थाहा पाउनेछ.
So to be willing to do God's will.
त्यसैले परमेश्वरको इच्छा पालन गर्न चाहनु पर्छ.
And so that is the person that says, Lord, you show me the truth and I will obey it.
यो व्यक्ति त्यस्तो व्यक्ति हो जसले भन्छ, प्रभु मलाई सत्य देखाउनुहोस् अनि म चाहिँ तपाईँको वचन पालन गर्नेछु.
and not just studying because it's interesting.
केवल यो चाहिँ रोचक भएकोले मात्र अध्ययन गर्ने भने होइन.
But because I want to obey God.
तर परमेश्वरको आज्ञा पालन गर्न चाहना भएकोले.
That person will know the truth. Jesus said it's a promise.
त्यस्तो व्यक्तिले चाहिँ सत्य जान्नेछ. यीशुले यो प्रतिज्ञा नै दिनुभएछ.
You shall know of the doctrine.
तिमीले यो यस शिक्षाको विषयमा जान्नेछ.
And so those are wonderful promises.
And
when I was confused, I held to those promises.
And I still do today.
So in 2 Timothy 2:15, we see many wonderful things. The Bible is a word of truth. We must work hard in the study of God's word. We will give account for this. We have a promise that we can know the right doctrine.
जान्न सक्छौ भन्ने हामीलाई प्रतिज्ञा नै दिएको छ.
And finally, the Bible must be rightly interpreted.
अनि अन्तमा चाहिँ बाइबल चाहिँ ठिकसँग अर्थाइनु पर्छ.
Paul said to rightly divide the word of truth.
पाउलले चाहिँ सत्यको वचन ठिकसँग छुट्याउँछ भनेर लेखेको छ.
The Bible is a big book.
Bible is a vishal pustaka.
And it takes work to learn it.
And yes, like signalizing, dherai kaam garnu parcha.
And it was written long ago.
Yo dherai barsha gadi lekheko thiyo.
Takes work.
Tesele yesko lagi parishram chahinchha.
The false teachers, they do not divide the scriptures properly. Peter warned about that in 2 Peter
3.
Verse 16.
जसरी उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको चर्चा गरेका छन् जसमा केही कुराहरू बुझ्न कठिन छन् जसलाई शिक्षा नपाएका र अस्थिर भएकाहरूले बाँकी पवित्र शास्त्रलाई झैं तिनीहरूका आफ्नै विनाशको निम्ति टेढा मेढा पार्छन्. तपाईँहरूले पावलको लेखोटहरूको बारेमा भन्दैछन्.
Already there were false teachers there.
अनि त्यही बेला तिर नै झुटा शिक्षकहरू आइसकेका थिए.
And they were taking the scriptures and twisting it.
अनि तिनीहरूले पवित्र शास्त्रलाई लिएर त्यसलाई बङ्ग्याउँदै थिए.
Alright, so we have to learn how to rightly interpret the Bible.
त्यसैले हामीले चाहिँ ठिकसँग बाइबलको व्याख्या गर्न अर्थ्याउन चाहिँ हामीले सिक्नुपर्छ.
And we'll see some ways in this course how the false teachers work.
अनि यस अध्ययनमा चाहिँ हामीले चाहिँ झुटो शिक्षकहरूले चाहिँ कसरी उनीहरूको क्रिया काम गर्छन् भन्ने कुरा पनि अध्ययन गर्दैछौँ.
Alright. So two very important verses, Acts 17:11, 2 Timothy 2:15. Now, the first part of our course is the spiritual requirements for Bible study.
Now, the first part of our course is the spiritual requirements for Bible study. बाइबल अध्ययनको लागि आवश्यक आत्मिक कुराहरू के हुन्?
There's 10 things I want to look at.
म चाहिँ 10 वटा कुराहरू यहाँ हेर्न चाहन्छु.
And nine of them are from Psalm 119.
यसमध्ये 9 वटा बुदाहरू चाहिँ भजन सङ्ग्रह 119 बाट लिएका छन्.
So the first one is from 1 Corinthians 2:14.
तर पहिलो
through chapter 3 verse 3.
तर पहिलो खण्ड चाहिँ पहिलो कोरिन्थी 14 अध्यायमा हो. पहिलो कोरिन्थी 2:14 14 3 सम्म हो.
3:2
पहिलो कोरिन्थी 2:14 3:2
The first requirement is the spiritual life.
पहिलो आवश्यकता चाहिँ के हो भने आत्मिक जीवन.
And in this passage we read about three types of men.
यस खण्डमा
चाहिँ three types of people.
यस खण्डमा चाहिँ तीन किसिमका मानिसहरूको बारेमा हामी पढ्छौँ.
1 Corinthians 2:14.
पहिलो कोरिन्थी 2:14
3:3:2
त्यहाँदेखि लिएर 3:2 तर शारीरिक मानिसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन किनकि ती उसका निम्ति मूर्खता हुन् न त उसले ती जान्न नै सक्छ किनकि ती आत्मिक रीतिले जाँचिदछन् तर आत्मिक मानिसले सबै कुराहरू जाँच्दछ तर पनि ऊ आफै चाहिँ कोही मानिसद्वारा जाँचिँदैन किनकि कसले प्रभुको मन जानेको छ र कसले उहाँलाई शिक्षा दिनेछ र तर हामीसँग ख्रिस्टको मन छ अनि यही भाइहरू हो आत्मिक मानिसहरूसँग बोले चाहिँ मैले तिमीहरूसँग बोल्न सकिनँ तर शारीरिकहरूसँग अर्थात् ख्रिस्टमा दुधे बालकहरूसँग झैँ गरी बोले मैले तिमीहरूलाई दुध खुवाएँ खँदिलो खानेकुरा होइन किनकि यस समयसम्म तिमीहरूले यसलाई खान सकेनौ न त अहिले नै सक्दछौ. यहाँ उल्लेखित तीन किसिमका मानिसहरू चाहिँ को को हुन् त?
The natural man, verse 14.
चौथो पदमा चाहिँ शारीरिक मानिस.
The spiritual man, verse 15.
अनि आत्मिक मानिस पनि पदमा.
And the carnal man, chapter 3, verse 1 and 2.
अनि तीनको एक र दुई पदमा चाहिँ शारीरिक मानिस.
The natural man is the unsaved man.
अब त्यो पहिलो जो प्राणिक मानिस चाहिँ एउटा मुक्ति नपाएको मान्छे हो.
He doesn't have the spiritual life.
उसँग चाहिँ आत्मिक जीवन छैन.
He is spiritually dead and blind.
उ चाहिँ आत्मिक रूपमा मरेको छ अन्ध छ.
We read about him in Ephesians 2.
उसको बारेमा चाहिँ हामी एफेसी 2 अध्यायमा पढ्छौँ.
Verse 1 and 2.
एक र दुई पदमा.
Verses 1 through 3.
एकदेखि तीन पद एफसी 2 एकदेखि तीन पदहरूसम्म.
The natural man.
यो चाहिँ प्राणिक मानिस हो.
And you have been quickened who were dead in trespasses and sins, wherein in time past you walked according to the course of this world, according to the prince of the power of the air, the spirit that now worketh in the children of disobedience, among whom also we all had our conversation in times past in the lust of our flesh, fulfilling the desires of the flesh and of the mind, and were by nature the children of wrath, even as others.
एफेसी 2 एकदेखि 3. अनि तिमीहरूलाई अर्थात् अपराध र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनु भयो. ती पापमै तिमीहरू बितेको समयमा यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक अर्थात् त्यस आत्मा अनुसार हिँड्थ्यौ जसले अहिले ती आज्ञा नमान्य सन्तानहरूमा काम गर्छ. तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालचहरू पूरा गर्दै बितेको समयमा आफ्ना शरीरका कुइच्छाहरूमा जीवन बितायौं र स्वभावैले हामी पनि अरू जस्तै क्रोधका सन्तान थियौं.
And so the unsaved person is dead in trespasses and sins.
त्यसैले मुक्ति नपाएको व्यक्ति चाहिँ अपराध र पापहरूमा मरेको हुन्छ.
And he is by nature the children of wrath.
अनि स्वभावले चाहिँ क्रोधको सन्तान हुन्छ.
And he doesn't have the new life.
अनि उसँग चाहिँ त्यो नयाँ जीवन हुँदैन.
Only the old life.
केवल पुरानो जीवन मात्र हुन्छ.
And so that's the natural man.
त्यसैले प्राणिक मानिस चाहिँ उही हो.
He cannot understand the Bible.
उसले बाइबल बुझ्न सक्दैन.
He can study all he wants. He cannot properly understand it.
उसले जति शुद्ध यो अध्ययन गरे पनि उसले चाहिँ ठिकसँग बाइबल बुझ्नै सक्दैन.
And then there is the carnal man.
अनि त्यसपछि अर्को चाहिँ शारीरिक मानिस पनि हुन्छ.
And he is saved and he has a spiritual life.
अनि ऊ चाहिँ मुक्ति पाएको व्यक्ति हो, उसँग आत्मिक जीवन छ.
But he's not walking according to God's will.
तर ऊ चाहिँ परमेश्वरको इच्छा बमोजिम हिँडिरहेको छैन.
So he does not have good spiritual understanding.
त्यसैले उसँग चाहिँ राम्रो आत्मिक समझ हुँदैन.
He can only take the milk of God's word, not the meat.
उसले चाहिँ केवल परमेश्वरको वचनको दुध खण्डहरू मात्र लिन सक्छ, खनिलो खण्डहरू चाहिँ लिन सक्दैन.
And then there's the spiritual man.
अनि त्यसमा चाहिँ त्यो आत्मिक मानिस पनि हुन्छ.
And he is the saved man who is walking in the spiritual life according to God's will.
अनि ऊ चाहिँ त्यो मुक्ति एउटा चाहिँ मुक्ति पाएको व्यक्ति हो जो चाहिँ आत्मिक जीवनमा परमेश्वरको वचन अनुसार ऊ हिँडिरहेको छ.
So in order to understand the Bible we have to have spiritual life.
त्यसैले परमेश्वरको वचन बुझ्नको लागि चाहिँ हामी चाहिँ आत्मिक जीवन हुनै पर्छ.
And Proverbs 17:16 gives a warning about this.
यस बारेमा चाहिँ उपदेश 17 को 16 पदले चाहिँ चेतावनी दिन्छ. उपदेश 17 को 16.
Therefore, is there a price in the hand of a fool to get wisdom, seeing he hath no heart to it?
मूर्खको हृदयमा बुद्धिको लागि ठाउँ नै छैन भने त्यसले बुद्धि पाउन किन आफ्ना हातमा दाम राख्ने?
So he comes, he has money, he says, here, I want to learn the Bible, to go to Bible school.
मान्छे आउँछ, उसको हातमा पैसा छ, उसले भन्छ म चाहिँ बाइबल स्कुलमा अध्ययन गर्न चाहन्छु. अथवा उसले भन्छ म चाहिँ बाइबलको बारेमा केही किताबहरू किन्न चाहन्छु.
But he has no spiritual heart.
तर उसमा चाहिँ एउटा आत्मिक हृदय छैन.
So it's not possible to buy the knowledge of God's word.
त्यसैले यसलाई सम्भव छैन परमेश्वरको वचनको ज्ञान किन्नको लागि.
He must have the spiritual life.
उसमा आत्मिक जीवन हुनु अनिवार्य छ.
So the three types of people.
त्यसैले यहाँ तीन किसिमका मानिसहरूको अध्ययन गरियो.
What are they, David?
David, भाइ ती तिनजना खालको मानिस के के हुन्?
All right, requirements, spiritual requirements number 2.
अब आत्मिक आवश्यकता नम्बर 2 के हो?
We have to have faith in the Bible as God's word.
बाइबल परमेश्वरको वचन हो भन्ने कुरामा हाम्रो विश्वास हुनुपर्छ.
Now let's go to Psalm 119.
अब हामी भजन सङ्ग्रह 119 मा जाउँ.
This is the longest chapter in the Bible.
बाइबल के सबैभन्दा लामो अध्याय यही नै हो.
176 verses.
176 पदहरू छन् यसमा.
And it's all about the man of God and the word of God.
अनि यो पुरै भजनको विषय चाहिँ परमेश्वरको जन र परमेश्वरको वचन भन्ने हो.
It's an amazing chapter.
यो चाहिँ साह्रै देखलाग्दो अध्याय छ.
You could preach from this for years.
यो खण्डबाट चाहिँ वर्षौंसम्म प्रचार गरिरहन सम्भव छ.
In fact, I think we'll be preaching from it in eternity.
अनि मेरो विचारमा चाहिँ हामी अनन्त कालमा यसबाट प्रचार गरिरहनेछौँ.
The Bible is an infallible book. Infallible, yes, it's infallible, but it's more than that. It's endless. What is that?
Infinite.
Infinite, yeah. Eternal, infinite book.
Bible चाहिँ असीम पुस्तक हो, यसको सीमा छैन.
And here we see the spiritual requirements for learning the Bible.
अनि यहाँ चाहिँ हामी बाइबल सिक्नको लागि चाहिँ आत्मिक आवश्यकताहरू के हुन् भन्ने कुरा देख्दछौँ.
And we have to have faith in the scripture as God's word.
We
looked at that, but let's look at that some more.
Verse 89.
Forever, O Lord, thy word is settled in heaven.
हे परमप्रभु स्वर्गमा तपाईको वचन सदा सर्वदा स्थिर छ.
And before the scripture was given, God planned it all out.
पवित्र शास्त्र उहाँले दिनुभन्दा अगाडि नै परमेश्वरले यसको पुरै योजना गर्नुभयो.
And he gave the words then to the chosen prophets.
अनि त्यसपछि उहाँले चाहिँ सुनिएका अगमवक्ताहरूलाई ती शब्दहरू दिनुभयो.
So that every word from Genesis to Revelation is the word of God, all planned out.
फलस्वरूप उत्पत्ति देखि लिएर प्रकाशको पुस्तक सम्मै सबै भाग चाहिँ परमेश्वरको वचन हो, पुरै योजनाबद्ध छ.
The unsaved look at the Bible like just a collection of different religious writings.
मुक्ति नपाएका मानिसहरूले चाहिँ बाइबललाई यसो हेर्दाखेरि चाहिँ यो आपसमा कुनै सम्बन्ध नभएको विभिन्न धार्मिक लेखहरूको सङ्गालको रूपमा हेर्छन्.
But it's not that, it is a planned book.
तर त्यो त्यसो होइन, यो चाहिँ योजनाबद्ध दिएको पुस्तक हो.
Every part fits perfectly into the plan.
प्रत्येक भाग चाहिँ त्यो योजनामा ठिक ठिक ठाउँमा चाहिँ रहेको छ.
We have more than enough evidence to know that the Bible is the word of God.
अनि बाइबल परमेश्वरको वचन हो भनेर जान्नको लागि हामीलाई आवश्यक भन्दा पनि बढी प्रमाणहरू छन्.
Luke said we have many infallible proofs, Acts 1:3.
Luka 1 adhyayako 3 padma chai usle Luka le bhane.
No, Acts. Luke in Acts 1:3.
Luka le Prerit 1 ko 3 padma chai bhane ki hamisanga achuk praman haru chan. Achuk praman haru chan.
He's talking about the resurrection of Christ.
Tile tyaha chai Christ ko bauri uthaeko kura gardai chan.
But that's true of the whole Bible.
Tara tehi kura chai sampurna Bible ko bishayama.
The evidence is overwhelming.
यसको लागि रहेको प्रमाण चाहिँ एकदमै आवश्यक भन्दा बढी छ.
But faith is not based on human intellect.
तर विश्वास भन्ने कुरा चाहिँ मानिसको बुद्धिमा अथवा निर्भर छैन, मानिसको बुद्धिमा.
And if I try to study the Bible through human thinking and human philosophy, then I will go astray.
अनि यदि मैले बाइबललाई चाहिँ मानवीय बुद्धिद्वारा अथवा मानवीय दर्शन शास्त्रद्वारा चाहिँ अध्ययन गर्न खोजे भने म बाटो बिराउनेछु.
God says, without faith, it's impossible to please Him.
परमेश्वरले भन्नुभएको छ, बिना विश्वास उहाँलाई खुशी पार्नु असम्भव छ.
And the human philosophy produces pride.
अनि मानव विचारधाराहरूले चाहिँ घमण्ड उत्पन्न गर्छ.
God hates pride.
परमेश्वरले घमण्डलाई घृणा गर्नुहुन्छ.
And so God has destroyed man's philosophy.
अनि त्यसैले परमेश्वरले मानिसको बुद्धिलाई चाहिँ नष्ट गर्नुभएको छ.
1 Corinthians 1:19-21.
पहिलो करिन्थी 1 अध्यायको 19 देखि
21 सम्म.
पहिलो करिन्थी 2 अध्याय 19:21.
For it is written, I will destroy the wisdom of the wise, and I will bring to nothing the understanding of the prudent. Where is the wise? Where is the scribe? Where is the disputer of this world? Hath not God made foolish the wisdom of this world? For after that, in the wisdom of God, the world by wisdom knew not God. It pleased God by the foolishness of preaching to save them that believe.
किनकि यो लेखिएको छ, म बुद्धिमानहरूको बुद्धि नष्ट गर्नेछु, म समझदारहरूको समझ शून्य पारिदिनेछु. खोइ बुद्धिमान कहाँ छ? शास्त्री कहाँ छ? यस संसारको तर्क गर्ने नि कहाँ छ? के यस संसारको बुद्धिलाई परमेश्वरले मूर्ख तुल्याउनु भएन र? किनकि परमेश्वरको बुद्धि अनुसार जब संसारले परमेश्वरलाई बुद्धिद्वारा चिन्न सकेन, तब प्रचारको मूर्खताद्वारा विश्वास गर्नेहरूलाई मुक्ति दिनु परमेश्वरलाई असल लाग्यो.
How will God destroy the wisdom of the wise?
परमेश्वरले बुद्धिमानहरुको बुद्धि कसरी नष्ट गर्नुहुन्छ त?
He's talking about the false wisdom.
यहाँ चाहिँ उहाँले झुटो खालको बुद्धिको कुरा गरिएको हो.
And he will destroy it with the gospel.
त्यसलाई चाहिँ उहाँले सुसमाचारद्वारा नष्ट गर्नुहुन्छ.
The world is so proud and is so full of foolish philosophies.
संसार एकदम घमंड घमंडी छ र त्यसका मूर्ख बुद्धिका कुराहरूले चाहिँ मूर्ख भएको छ.
And God has given the gospel so that men to show men the truth.
अनि परमेश्वरले मानिसहरूलाई चाहिँ सत्य जान्न सक्नको लागि चाहिँ सुसमाचार दिनुभएको छ.
There is a holy God.
एकजना पवित्र परमेश्वर हुनुहुन्छ त्यहाँ.
The creator of all things.
जो चाहिँ सबै थोकको सृष्टिकर्ता हुनुहुन्छ.
And he is holy.
चाहिँ पवित्र हुनुहुन्छ.
And he has given man his laws.
अनि उहाँले आफ्ना नियमहरू मानिसलाई दिनुभएको छ.
And man has rejected and sinned against God.
तर मानिसले चाहिँ त्यसलाई इन्कार गरेर परमेश्वरको विरुद्धमा पाप गरेको छ.
So God came into the world to die for man's sins.
अनि त्यसैले परमेश्वर यो संसारमा मानिसका पापहरूका निम्ति मर्नको लागि आउनु भएको छ. अनि उहाँ मरेर बौरी उठ्नु भएको.
That is the truth.
त्यो नै सत्य हो.
And everything that is contrary to that is going to be destroyed.
अनि सबै कुरा जसले चाहिँ यसको जो चाहिँ यसको विरुद्धमा छ त्यो चाहिँ नष्ट हुनेवाला छ.
And so we must have faith in the Bible as God's word.
त्यसैले बाइबल चाहिँ परमेश्वरको वचन हो भन्ने कुरामा विश्वास हुनुपर्छ.
Many people lose their faith.
धेरैजनाले आफ्नो विश्वास गुमाउँछ.
And oftentimes they lose their faith in college.
अनि कतिपटक चाहिँ कलेजमा पढ्दा हुँदै उनीहरूले आफ्नो विश्वास गुमाउँछ.
Even some children of the Nepali believers have lost their faith.
कतिजना नेपाली विश्वासीहरूको छोराछोरीहरूले धरि त्यसरी नै आफ्नो विश्वास गुमाएका छन्.
I read about a man named Bart Ehrman. Bart Ehrman is his name.
Okay. एकजना मैले Bart Ehrman भन्ने मान्छेको बारेमा पढेको थिएँ.
And when he was 15 years old, he made a profession of faith in Christ.
15 वर्षको उमेरमा उनले चाहिँ आफू ख्रीष्टलाई विश्वास गरेको हुँ भनेर स्वीकार गरेको थियो.
And he memorized many scriptures.
अनि उनले चाहिँ थुप्रै पवित्र शास्त्र खण्डहरू कण्ठ गरेको थियो.
And he preached the gospel to others.
अनि उनले चाहिँ अरूहरूलाई सुसमाचार प्रचार गरे.
He did not believe the Bible had any mistakes.
अनि बाइबलमा कुनै त्रुटि छैन भन्ने कुराको उनले विश्वास गर्थे.
Then he went to the Princeton Theological Seminary.
त्यसपछि उनी चाहिँ Princeton Theological Seminary मा अध्ययन गर्न गए.
And he began to have many doubts.
अनि त्यहाँ पुगेर उनलाई धेरै शंकाहरू अब हुन थाल्यो.
And today he does not believe even in God.
आज आज चाहिँ उ चाहिँ परमेश्वर को अस्तित्वमा धरि विश्वास गर्दैन.
When he heard those doubts, those teachers giving doubts, what should he have done?
जब त्यहाँ उनका शिक्षकहरूले चाहिँ ती शंका उब्जाउने कुराहरू सुनाउन थालेपछि उनले गर्नुपर्ने कुरा के थियो?
He should have rejected that.
उसले चाहिँ त्यसलाई पुरै इन्कार
गर्नुपर्छ. But instead he listened and he listened and then his faith was destroyed.
तर सट्टामा उसले चाहिँ त्यसलाई सुनिरहे सुनिरहे फलस्वरूप उसको विश्वास चाहिँ नष्ट भयो.
He should have left that place.
उसले त्यो ठाउँ छोडेर जानु पर्थ्यो.
And so we the spirit to understand the Bible we have to believe that it's God's word.
त्यसैले बाइबल बुझ्नलाई चाहिँ बाइबल परमेश्वरको वचन हो भनेर विश्वास गर्नै पर्छ.
We need teachers.
हामीलाई शिक्षकहरू चाहिन्छ.
But if the teacher puts doubt on God's word, we should reject him.
तर यदि शिक्षकले परमेश्वरको वचनमाथि नै शंका उब्जाउने कार्य गर्छ भने त्यो शिक्षकलाई हामीले इन्कार गर्नुपर्छ.
Any doubt.
कुनै पनि शिक्षा उब्जाए.
Jesus never put a doubt on God's word.
यीशुले परमेश्वरको वचनमाथि कहिले शंका उब्जाउने कार्य गर्नु भएन.
We cannot grasp God's word with our human intellect.
हाम्रो आफ्नै मानवीय बुद्धिले परमेश्वरको वचनलाई हामीले चाहिँ पक्रन सक्दैन.
We need spiritual help.
हामीलाई आत्मिक सहायता चाहिन्छ.
It's a spiritual book.
यो आत्मिक किताब हो.
And the Bible says God's thoughts are higher than man's thoughts.
अनि बाइबलले भन्दछ परमेश्वरको विचारहरू मानिसको विचारहरू भन्दा उच्च छन्.
Isaiah 55:8-9. My thoughts are higher than your thoughts, God says. And the Bible says, do not lean to your own understanding. Proverbs 3:5-6. Lean not to your own understanding, in all thy ways acknowledge Him.
आफ्नै समझमा भरोसा नगर, आफ्नो सबै मार्गहरूमा उहाँलाई सम्झ.
Jesus taught us that the Scripture is the perfect Word of God.
यीशुले हामीलाई सिकाउनुभयो कि पवित्र शास्त्र चाहिँ परमेश्वरकै सिद्ध वचन हो.
Let's just look at one verse.
केवल एउटै पदलाई मात्र हेरौँ.
Luke 24:44. And he said unto them, these are the words which I spake unto you while I was yet with you, that all things must be fulfilled which were written in the law of Moses, and in the prophets, and in the Psalms concerning me.
Luke 24:44. अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मोशाको व्यवस्था, भविष्यवक्ताहरू र भजनका पुस्तकहरूमा मेरो विषयमा जे लेखेका थिए ती सबै कुराहरू पूरा हुनु पर्दछ भने मैले तिमीहरूसँग हुँदा तिमीहरूलाई भनेका वचनहरू यिनै हुन्.
लुका 24:44. He's talking about the Old Testament.
उहाँले पुरानो नियमको बारेमा बोल्दै हुनुहुन्छ.
That's the one that the false teachers love to criticize. That's the part they love to criticize the most.
Judas शिक्षकहरूले पुरानो नियमलाई नै उनीहरूले सबभन्दा बढी आलोचना गर्न चाहन्छन्.
But Jesus said every part is the Word of God.
तर यीशुले भन्नुभयो कि पुरै हरेक भाग चाहिँ परमेश्वरको वचन हो.
See, the law, the Psalms, and the prophets were the three divisions of the Hebrew Bible.
अब हिब्रू बाइबल को तीनवटा मुख्य भागहरू चाहिँ व्यवस्था, भविष्यवक्ताहरू र भजनको पुस्तकहरू थिए.
The law is the first five books of Moses.
व्यवस्था भन्नाले चाहिँ मोशाको पहिलो पाँचवटा पुस्तकहरू पर्छ.
And the Psalms was many books.
अनि भजन भन्दाखेरि चाहिँ त्यहाँ थुप्रै अरू पुस्तकहरू पर्छ.
Psalms, Proverbs, Ecclesiastes, and Job.
भजन संग्रह, हितोपदेश, उपदेशक र अयुबको पुस्तक,
Song of Solomon, Ezra, Nehemiah,
श्रेष्ठ गीत, Ezra, Nehemiah,
Ezra, Nehemiah, Esther, Ruth, all of that was the psalm, or the section of the psalm.
ती सबै चाहिँ भजनको पुस्तक भन्ने समूहभित्र राखिएको थियो.
And then the prophets were all of the prophets plus Judges, Samuel, Kings.
अनि भविष्यवक्ताहरू भन्नाले चाहिँ सबै भविष्यवक्ताहरूको पुस्तक हो, तर साथसाथै न्यायकर्ता, राजाको पुस्तकहरू.
So Jesus is talking about the whole Old Testament.
त्यसैले यीशुले चाहिँ सम्पूर्ण पुरानो नियमको कुरा गर्दै हुनुहुन्छ.
And he said, all of it is speaking of me.
अनि उहाँले यो भन्नुभयो कि सबै भागहरूले चाहिँ मेरै विषयमा भनि बोलिरहेका हुन्.
How's that possible?
त्यो कसरी सम्भव छ?
Moses lived 1,500 years before Jesus.
मोशा त येशूभन्दा 1500 वर्ष अगाडि जिउँदथे.
David lived 1,000 years before Jesus.
दाउद चाहिँ येशूभन्दा 1,000 वर्ष अगाडि जिउँदथे.
David did not know Moses. They lived in different times.
दाउदले मोशालाई चिन्दैनथे. उनीहरू फरक फरक कालखण्डमा जिउँथे.
Malachi did not know David. He lived in a different time.
मलाकीले येशूलाई चिन्दैनथे. उनी पनि भिन्नै समयमा जिउँथे.
But they were all speaking about Jesus.
तर उनीहरू सबैले येशूको बारेमा भनिरहेका थिए.
And that's because it's God's word.
अनि यो कारणले भएको हो, किनभने यो परमेश्वरको वचन हो.
Nothing like it in the world.
संसारमा यस्तो अरू कुनै पनि पुस्तक छैन.
All right. So we'll have to stop there for a minute.
अब एकछिनलाई हामी चाहिँ यहाँ रोक्नुपर्ने हुन्छ.
Let's